यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्ना ओली शर्मा। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको फैसला यही असार 28 गते सुनाउने। 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन। पहिलो युनिटबाट 76 मेगावाट विद्युत उत्पादन शुरू। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत। नेपालमा हिजो थप 2622 जनामा कोरोना संक्रमण पुष्टि। 23 जनाको मृत्यु। र अफगानिस्तानमा तालिबान विद्रोहीको आक्रमणबाट बस्न 1000 भन्दा बढ़ी सरकारी सेना छिमेकी ताजिकिस्तान प्रवेश। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट 456 मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटको हिजो भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो। आयोजनाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि आत्मविश्वास बढ़ेको बताउनुभयो। उहाँले विदेशीको भर नपरी आफ्नै लगानीमा पनि थुप्रै काम गर्न सकिन्छ भन्ने उदाहरण माथिल्लो तामाकोशी भएको बताउनुभयो। विकास सबैको साझा आवश्यकता भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले उपलब्धि पनि सबैको भएको उल्लेख गर्नुभयो।
75 साल जेठबाट हामीले लोड सेडिङ अन्त गर्यौं, तर लोड सेडिङ अन्त्य गर्दा पनि हाम्रो आन्तरिक उत्पादनबाट मात्रै होइन, बाह्य खरिदबाट लोड सेडिङ उत्पादन के अरे अन्त्य गरेका हौ। अब त्यस परिस्थितिलाई हामी यस आयोजनाको अब यो केही समयभित्र यो आयोजना पूर्ण क्षमतामा सञ्चालन हुनेछ। आज केही आंशिक क्षमतामा 6 टर्बाइन मध्ये एउटा सञ्चालन गरेका छौँ। पूरा सञ्चालन हुँदा हामीले 456 मेगावाट विद्युत उत्पादन गर्न सक्छौँ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य ढिलाइ हुँदा धेरै क्षति हुने उल्लेख गर्नुहुँदै समयमै निर्माण सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा उपप्रधान एवं ऊर्जा मन्त्री विष्णु पौडेलले जलविद्युत उत्पादनको इतिहासमा माथिल्लो तामाकोशी नयाँ कोशे ढुङ्गा बन्न सफल भएको उल्लेख गर्नुहुँदै यो औद्योगिक उत्पादनका लागि ठूलो योगदान हुने स्पष्ट गर्नुभयो। नेपाली पुँजीमा निर्मित माथिल्लो तामाकोशी आयोजनाको विशिष्ट महत्व भएको उल्लेख गर्नुहुँदै उहाँले नेपालमा अब कहिल्यै पनि लोड सेडिङ नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट 76 मेगावाट विद्युत उत्पादन शुरू भएको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको फैसला यही असार 28 गते सुनाउने भएको छ। रिट निवेदनमा सम्पूर्ण सुनवाई सकिएसँगै अदालतले यही असार 28 गते निर्णय सुनाउने मिति तय गरेको हो। प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलासमा हिजो निवेदकका तर्फबाट जवाफी बहस र अदालतका सहयोगीका तर्फबाट बहस सकिएपछि सबै सुनवाई सकिएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले आगामी कार्तिक 26 गते पहिलो चरण र मंगिर 3 गते दोस्रो चरणमा गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। स्वीकृत कार्यतालिका अनुसार यही असार 31 गतेदेखि साउन 15 गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनैतिक दल दर्ताको कार्यक्रम छ। मतदाताहरूको अन्तिम मतदाता नामावली भदौ 23 गते प्रकाशनको कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले समसामयिक तथा देशमा उत्पन्न राजनैतिक अवस्थाले पारेको प्रभावका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको विशेष समयमा सांसदहरूले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्नुपर्ने र सबैलाई समयमै खोप उपलब्ध गराउनुपर्ने माग गर्नुभयो। बैठकमा सांसदहरूले मनसूनको शुरूआतसँगै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानको समस्या उत्पन्न भइरहेकाले यस्ता समस्या न्यूनीकरण गर्न उचित र व्यवस्थित बसोबासको विकास, वैज्ञानिक सड़क निर्माण तथा पूर्वाधारको विकासलाई समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले बाढ़ी पहिरो र डुबानबाट पीड़ित परिवारलाई राहत र उद्धारमा समयमा नै ध्यान दिन सरकारलाई आग्रह पनि गर्नुभयो। हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2076-77 पेश गर्नुभयो। यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष 2076-77 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरूमा मनोनयनका लागि प्रस्ताव गर्नुभएका सदस्यहरूको नामलाई बैठकले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि बोलाइएको छ। नेपालमा हिजो थप 2622 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या 6,46,367 पुगेको छ। हिजो 7,499 नमूनाको पीसीआर परीक्षण गर्दा 1,745 र 4,028 एन्टिजेन परीक्षण गर्दा 877 गरी 2622 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो कोरोना संक्रमणबाट 23 जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या 9,248 पुगेको छ। हिजो 2,211 जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै हालसम्म 611,429 जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयका अनुसार हाल देशभर रहेका 25,690 सक्रिय संक्रमित मध्ये 22,998 जना होम आइसोलेशनमा रहेका छन्। संस्थागत आइसोलेशनमा 2,692 जना रहेका छन्। तीमध्ये 571 जनाको आईसीयू र 180 जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ। धनुषा जिल्लामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै असार 31 गतेसम्मका लागि थप गरिएको छ। जिल्ला कोविड 19 संकट व्यवस्थापन समिति धनुषाको हिजो बसेको बैठकले धनुषा जिल्लाभर निषेधाज्ञाको अवधि 7 पटक थप गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिनुभयो। यसै गरी कञ्चनपुर जिल्लामा वैशाख 16 गतेदेखि जारी गरिएको निषेधाज्ञाको समय 10 दिन फेरि थप गरेर असार मसान्तसम्म कायम गरिएको छ। जिल्ला कोविड व्यवस्थापन केन्द्रको हिजोको बैठकले केही खुकुलो गरी असार 31 गतेसम्म निषेधाज्ञाको समय थप गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेको छ। निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढ़ेपछि निगमका कर्मचारीले उक्त कदमको विरोध गरेका छन्। निगमभित्रका कर्मचारी संगठनले विज्ञप्ति निकालेर आपत्ति जनाउँदै निगमका उच्च पदाधिकारीको कार्यकक्षमा गत शुक्रबारदेखि तालाबन्दी गरेका छन्। निगमका प्रवक्ता करिश्मा श्रेष्ठले कर्मचारीको भविष्य र निगमको अस्तित्वका पक्षमा आम कर्मचारी र व्यवस्थापनको चासो रहेका वार्ताबाटै सकारात्मक निष्कर्षमा पुगिने बताउनुभयो। सरकारले बजेट मार्फत निगमको संगठन सुधार गर्ने भनी गरिएको प्रतिबद्धता बमोजिम विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्ने बारे आवश्यक तयारी स्वरूप विभिन्न विकल्पमा छलफलको प्रक्रिया मात्रै अघि बढ़ेको र कर्मचारीको सहमतिमा आगामी कदम चालिने पनि निगमले स्पष्ट पारेको छ। पर्वतका अधिकांश स्थानीय सरकारहरूले कोरोनाका कारण रोजगारी गुमाएका युवालाई कृषि पेशामा आकर्षित गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई बजेट मार्फत प्राथमिकतामा राखेका छन्। कोरोनाका कारण रोजगारी गुमेका र गाउँमै केही गर्न चाहने युवालाई प्रोत्साहन गर्न स्थानीय तहहरूले कृषि क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनमा ल्याउने भएका हुन्। पर्वतबाट रोशन तिवारी।
फलेवास नगरपालिकामा धान ब्लक क्षेत्र सुन्तला च्याउ मकै र अलैंची ब्लक छ। हरेक बस्तीमा स्थानीय हावापानी र भूगोल अनुसार अलग अलग बाली विस्तारको योजना समावेश गर्ने कार्यक्रम फलेवासले बनाएको छ। व्यवसायिक कृषिको क्षेत्रमा नयाँ अभियानका रूपमा कार्यक्रम समावेश गरेको आर्थिक समितिका संयोजक एवं वडा नम्बर 8 का वडाध्यक्ष मनबहादुर कुमारले जानकारी दिनुभयो।
सुन्तला ब्लक छ, देवीस्थान कुर्गा मुडी कला जोडेर धान ब्लक छ, च्याउको ब्लक छ कुर्गा र लिमिठाना खाना मौलालाई जोडेर एक बस्ती एक उत्पादन नमुना फर्म भन्दै 200-400 रुपियाँको प्लगमा एउटा बाली लगाउने भनेर तय गरेका छौँ।
मासिला गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम ल्याएको छ। प्रति उत्पादनमा अनुदान दिँदा वास्तविक किसानले अनुदान पाउने अपेक्षा गाउँपालिकाले लिएको छ। मासिलामा एक घर एक उत्पादन कार्यक्रम सफल हुँदै गएपछि प्रतिफलमा आधारित अनुदान कार्यक्रम बजेटमा आउने भएको हो। आर्थिक समितिका संयोजक ईश्वरी प्रसाद भुषाल,
विशेष गरी उत्पादनमा अनुदान दिने गरी कार्यक्रम बनाएका छौँ। एउटा वडामा एउटा सहकारीलाई जिम्मेवारी दिएर उत्पादन भएर बिक्री भएका वस्तुमा हामी अनुदान दिने व्यवस्था गरेका छौँ। त्यसका लागि 20 लाख बजेट यो वर्ष छ।
उस्मा नगरपालिकाले सुन्तला, केरा खेती, कागती, किवी खेती विस्तार गर्ने लक्ष्य राखेको छ। परम्परागत खेती प्रणालीलाई आधुनिक बनाउने कुस्माको योजना रहेको आर्थिक समितिका संयोजक राजेन्द्र पौडेलले बताउनुभयो।
नगरपालिकाबाट हामीले अहिले छुट्याएको रकम 63 लाखबाट पनि अन्य अब यो मौरी घार वितरणहरू पनि हाम्रो 50% अनुदानमा भएको छ। प्लास्टिक टोनेल 50% अनुदानमा भएको छ।
पैयुँ गाउँपालिकाले कृषिलाई रोजगारीको मुख्य स्रोत मानेको छ। बाँझो जमिन उपयोग गर्ने र विदेशिएका युवालाई स्वदेशमै फर्काउने र फर्किएका युवालाई गाउँमै रोजगारी दिने लक्ष्य रहेको पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले बताउनु भएको छ।
विदेशीको युवा शक्तिलाई आफ्नै गाउँमा भर्ती वातावरण चाहन्छौ। यो कामको लागि गाउँपालिकाले 15 वर्ष योजनामा पनि समावेश गरेको छ। प्रविधि र पुँजीको विकास गर्दै आधुनिक कृषि प्रणाली जोड्दैछौँ। हामीले अनुदानको व्यवस्था पनि गर्छौँ। अब आमदानीको लागि विदेश भौतानी पनि अवस्था हुँदैन।
कोरोनाका कारण रोजगारी गुमेर फर्किएका युवा र विदेश नगई स्वदेशमै मेहनत गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न स्थानीय तहले कृषि क्षेत्रमा नयाँ र नवीनतम कार्यक्रम सार्वजनिक गर्दै आएका छन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
घरबाटै बेपत्ता भएकी सुजिता भण्डारीको शव आइतबार चितवनको राप्ती नगरपालिका वडा नम्बर 3 धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेपछि स्थानीयले अवरोध गरेको पृथ्वी राजमार्ग खुलाउने सहमति भएको छ। चितवन जिल्ला प्रशासन र विभिन्न राजनैतिक दलबीच राजमार्ग खुलाउने, पोस्टमार्टम पछि मृत्युको सत्य तथ्य बाहिर ल्याउने, अपराधीलाई चाँडै नै पत्ता लगाउने, मृतकको परिवारलाई राहतका लागि अनुरोध गर्ने हिजो सहमति भएको छ। हराएको 10 दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयले पृथ्वी राजमार्ग अवरूद्ध गरेका थिए। यसैबीच नेपाली कांग्रेसले चितवनमा युवतीको जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको भन्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले हिजो विज्ञप्ति मार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानूनी कडघरामा उभ्याउन सरकारसँग माग गर्नुभएको हो। असार 11 गते बिहान 6 बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकोमा आइतबार साँझ शव फेला परेको हो। कैलाली सहित सुदूरपश्चिम प्रदेशका किसानहरू सरकारी अनुदानको कृषि कर्जा पाउनबाट वञ्चित भएका छन्। सम्झौता भएको 6 महिना बितिसक्दा पनि कृषि विकास ब्याङ्कले सम्झौता अनुसारको कृषि कर्जा अनुदान वितरण कार्यक्रम अगाडि नबढ़ाउँदा उनीहरू कर्जा पाउनबाट वञ्चित भएका हुन्। जगत साउद।
कैलाली सहित प्रदेशभरिका किसानहरूलाई सरकारी अनुदानको कृषि कर्जा उपलब्ध गराउन ढिलाइ गरिएको छ। कृषि कर्जा वितरणका लागि सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास ब्याङ्क प्रदेश कार्यालयका बीच 2077 पुसमा कृषि ऋणको ब्याजमा अनुदान कार्यक्रम सम्बन्धी सम्झौता भएको थियो। प्रदेश सरकारले चालु आर्थिक वर्षमा कृषि विकास ब्याङ्क मार्फत किसानलाई कर्जा उपलब्ध गराउन भनेर पशु सेवा तथा कृषि निर्देशनालय समेतलाई गरी 3 करोड बजेट अख्तियारी दिएको छ। कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशी,
भुटानी दिने काम हो 45 लाख रुपियाँ हालिदिए, कृषि विकास ब्याङ्कले हितो उल्लङ्घन गर्ने, ऋण दिने कि नदिने, ऋण उपयुक्त छ कि छैन भन्ने हो।
किसानहरूले कृषि कर्जा अन्तर्गत 50 लाखसम्म ऋण लिन सक्नेछन्। त्यसका लागि ब्याङ्कमा धितो राख्नुपर्नेछ। कर्जा लिने किसानले 1% ब्याज तिर्नुपर्ने हुन्छ भने बाँकी ब्याज प्रदेश सरकारले बेहोर्ने व्यवस्था छ। कृषि कर्जाका लागि 200 बढी किसानको आवेदन परे पनि अहिलेसम्म कसैले अनुदान पाएको देखिँदैन। कृषि विकास ब्याङ्क प्रदेश कार्यालयले जारी निषेधका कारण कार्यक्रममा ढिलाइ भएको जनाएको छ। ब्याङ्कका निर्देशक राजेन्द्र राणाभाट,
सम्झौता अनुसार कार्यान्वयन गर्नुपर्छ भनेर हामी चाहिँ एकदम प्रोसेसमा जाँदा नजाँदै लकडाउन भइहाल्यो। लकडाउन भइसकेपछि त कार्यालय खोल्न पनि सकिने पनि अवस्था भएन, कर्मचारीहरू आउने अवस्था पनि रह्यो, विविध कारणले चाहिँ थाती रह्यो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर हेमराज अवस्थी कृषि ऋण अनुदान कार्यक्रमका लागि आउँदो वर्षमा समेत बजेट विनियोजन गरिएको बताउनुहुन्छ।
यो वर्ष त हाम्रो खास कार्यान्वयन हुन सकेन, अर्को वर्षको लागि कृषिको ब्याजमा अनुदान कार्यक्रमको लागि भनेर बजेट फेरि पर्याप्त छ।
स्वयं किसानसँग जोडिएको कृषि कर्ज अनुदान कार्यक्रम कार्यान्वयनमा गरिएको ढिलाइले यसपालिको बजेट फ्रिज जान सक्ने सम्भावना देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा सरकारी सेना र तालिबान विद्रोही बीच भएको संघर्षबाट बस्न 1000 भन्दा बढ़ी अफगानी सैनिकहरू छिमेकी ताजिकिस्तान प्रवेश गरेका छन्। अफगानिस्तानबाट 20 वर्षपछि अमेरिका बेलायत लगायतका बहुराष्ट्रिय सेना फिर्ता भए लगत्तै त्यहाँ तालिबान विद्रोहीको वर्चस्व बढ़दै गएको र विशेष गरी देशको उत्तरी भागमा तालिबानले आफ्नो स्थिति अझ सुदृढ़ गरेको समाचार छ। देशको एक तिहाई भागमा तालिबानको नियन्त्रण कायम रहेको बताइएको छ। निर्धारित सेप्टेम्बर महिना अगावै बहुराष्ट्रिय सेना फिर्ता भएसँगै शान्ति सुरक्षा कायम गर्ने कार्यबाट सरकारी सेना विमुख हुने आशंका गरिएको छ। इजरायली प्रधानमन्त्री नप्ताली बेनेट र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच छिट्टै भेटवार्ता गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बेनेटको कार्यालयद्वारा जारी विज्ञप्तीमा दुई नेताबीच भेटवार्ताका लागि सहमति बनेको जानकारी गराइएको छ। बेनेटले सत्ता सम्हालेपछि रूसी नेता पुटिनसँग भएको पहिलो फोन वार्तालापमा दुवै नेताले सुरक्षा र कूटनैतिक मुद्दाहरूबारे छलफल गर्नुभएको थियो। रूसले क्षेत्रीय स्थायित्व कायम गर्न र अपहरणकारी र बेपत्ताको सवालमा गरेको सहयोगका लागि पुटिनको भूमिकाका लागि बेनेटले धन्यवाद दिनुभएको विज्ञप्तीमा जनाइएको छ। अब आर्थिक समाचार।
नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन शुरू भएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपाली सिप र स्वदेशी लगानीबाट निर्माण सम्पन्न भएको हो। यस आयोजनाको क्षमता 456 मेगावाट रहेको छ। आयोजनाबाट सोमबारदेखि पहिलो युनिटबाट 76 मेगावाट विद्युत उत्पादन शुरू भएको हो। असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप 76 मेगावाट विद्युत उत्पादन गर्ने गरी तयारी भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो। माथिल्लो तामाकोशीमा 76 मेगावाटका 6 विद्युत उत्पादन युनिटहरू रहेका छन्। भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताउनुभयो। शुरूआती लागत 35 अर्ब रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना अमेरिकी डलरको मूल्यमा आएको उतार चढ़ाव, ब्याज, नाकाबन्दी, भूकम्प लगायतका कारण लागत बढ़ेर झण्डै 80 अर्ब हारिमा पुगेको छ। माथिल्लो तामाकोशी जलविद्युत गृहबाट उत्पादन भएको विद्युत 47.2 किलोमिटर लामो 220 केभी क्षमताको प्रसारण लाइन मार्फत न्यू खिम्तीमा रहेको सब स्टेशनमा विद्युत पुर्याइनेछ। सो आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदा त्यसले मुलुकको जीडीपीमा 1% योगदान दिने अपेक्षा सरकारले गरेको छ। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ। सोमबार नेप्से परिसूचक 11.78 अंकले घटेर 2822.73 बिन्दुमा झरेको छ। आइतबार 5 अर्ब भन्दा बढ़ीको शेयर किनबेच भएको बजारमा सोमबार भने 224 कम्पनीका 52,846 पटकको कारोबारमा 4,58,22,00,000 रूपियाँ बराबरका शेयरहरू किनबेच भएका छन्। असार 8 गतेसम्म 10 अर्ब रूपियाँ बराबरको कारोबार भएको बजारमा करिब 2 सप्ताहपछि कारोबार रकम थप आधा घटेर 4.5 अर्ब नजिक आइपुगेको छ। नेपाल राष्ट्र बैंकले असार 22 गते मंगलबार 15 अर्ब रूपियाँ बराबरको विकास ऋण पत्र बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक पर्ने खर्च जुटाउनका लागि नेपाल राष्ट्र बैंकले विकास ऋण पत्र जारी गर्न लागेको हो। विकास ऋण पत्र 5 वर्ष अवधिको रहेको छ। बोलकबोल प्रक्रियाबाट बिक्री हुने ऋण पत्र खरिदको लागि इच्छुक लगानीकर्ताले असार 22 गते दिउँसो 2 बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुरासैनीले सोमबार नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ। बैंक संचालक समितिको आइतबार बसेको बैठकले रामशरण पुरासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार। युरोकप अन्तर्गत आजदेखि सेमी फाइनलका खेलहरू शुरू हुँदैछन्। आज बेलायतको प्रतिष्ठित वेम्बली खेल मैदानमा हुने पहिलो सेमी फाइनल खेलमा 3 पटकको विजेता स्पेनले राम्रो लयमा देखिएको इटालीको सामना गर्नेछ। स्पेनले स्विजरल्याण्डलाई 1-1 बराबरी पछि भएको पेनाल्टी सुटआउटमा पराजित गरेर सेमी फाइनलको यात्रा तय गरेको थियो भने इटालीले क्वार्टर फाइनलमा विश्ववरीयतामा पहिलो नम्बरमा रहेको बेल्जियमलाई 1-2 गोलले पराजित गरेको थियो। यसैबीच दक्षिण अमेरिकामा जारी कोपा अमेरिकामा ब्राजिल फाइनलमा पुग्न सफल भएको छ। आज बिहान भएको सेमी फाइनल खेलमा ब्राजिलले पेरूलाई 0-1 गोलले पराजित गरेर फाइनलको यात्रा तय गरेको हो। अर्को सेमी फाइनल भोलि कोलम्बिया र अर्जेन्टिना बीच खेलिनेछ। थप खेल समाचार अजय बमबाट।
एसियन फुटबल महासंघले सन् 2022 इण्डोनेसियामा हुने एएफसी यु 17 महिला एसियन कप र सन् 2022 उज्बेकिस्तानमा हुने एएफसी यु 20 महिला एसियन कपलाई रद्द गरेको छ। एएफसीको कार्य समितिको बैठकले दुवै प्रतियोगितालाई रद्द गर्ने निर्णय गरेको हो। युवा खेलाड़ीको स्वास्थ्य सावधानीका कारण दुवै प्रतियोगितालाई नगर्ने निर्णय गरेको बताइएको छ। अब दुवै प्रतियोगिता सन् 2024 मात्र हुनेछन् र आयोजक देश भने समान रहनेछन्। त्यस्तै सन् 2022 भारतमा हुने एएफसी महिला एसियन कपका लागि छनौट प्रतियोगिताको मिति पनि केही खुकुलो बनाउने बताइएको छ। अहिलेको तालिका अनुसार छनौट सेप्टेम्बर 13 25 राखिएको छ, तर धेरै जसो देशले कोविडको नियम कडा पारेपछि यसमा केही परिवर्तन हुन सक्ने बताइएको छ। यसका लागि एएफसीले प्रतियोगिता खेल्ने देशलाई नै छनौटको मिति मिलाउन भनेको छ। त्यस्तै सन् 2020 कोविडमा हुने भनिएको एएफसी महिला फुटसल च्याम्पियनशीप र 2021 हुने यु 20 फुटसल च्याम्पियनशीपलाई पनि रद्द गर्ने निर्णय गरेको छ। कोविडमा हुने एएफसी फुटबलको छनौटका मिति पनि परिवर्तन गरिएको छ। यसअघि 2021 अक्टोबर 13 25 हुने भनिएको प्रतियोगिता अब 2022 अप्रेल 1 15 हुनेछन्। त्यस्तै अन्तिम प्रतियोगिता फेब्रुअरी 16 27 सरेर सेप्टेम्बर 25 अक्टोबर 20 हुनेछन्। सन् 2022 आइपीएलमा 10 टिमले खेल्ने भएका छन्। अहिले 8 टिम रहेका छन्। अक्टोबरमा 2 नयाँ टिम घोषणा गर्ने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले त्यसका लागि ब्लू प्रिन्ट तयार पारेको जनाएको छ। यसअघि मे महिनामा नयाँ 2 टिम घोषणा गर्ने बताए पनि कोरोना महामारीका कारण सारिएको थियो। नयाँ टिम अब चाँडै गर्ने र डिसेम्बरमा मेगा अक्सन गर्ने पनि तयारी गरिएको छ। अहिले बीसीसीआईले नयाँ टिमको टेन्डरका लागि न्यूनतम मूल्य कति राख्ने त्यो भने समस्या भएको छ। यसै गरी आउँदो सिजनदेखि आइपीएलमा 4 खेलाड़ीलाई मात्र रिटेन गर्न पाइनेछ।
अब मौसम। आज प्रदेश 1-2 बागमती गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने, अन्य भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस, वर्षा 28 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। सूर्योदय अघि बिहान 5:14 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको फैसला यही असार 28 गते सुनाउने। 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन। पहिलो युनिटबाट 76 मेगावाट विद्युत उत्पादन शुरू। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत। नेपालमा हिजो थप 2622 जनामा कोरोना संक्रमण पुष्टि, 23 जनाको मृत्यु। र अफगानिस्तानमा तालिबान विद्रोहीको आक्रमणबाट बस्न 1000 भन्दा बढ़ी सरकारी सेना छिमेकी कि ताजिकिस्तान प्रवेश। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।